اعوذ باللہ من الشیطان اللعین الرجیم، بسم اللہ الرحمن الرحیم، الحمد للہ رب العالمین، الصلاۃ والسلام علی الرسول السخلین، محبوب رب المشرقین المغربین، جد الحسن والحسین، ابو القاسم محمد، والا اہل بیتہ طیبین الطاہرین المعصومین المظلومین، بسم اللہ الرحمن الرحیم، یا ایہا الذین آمنوا کو انفسکم و اہلیکم نارن، صلوات پڑھے محمد، حضرت علیہ امام، تھوڑا سا دیر ہو گئی، 10 منٹ بیک ٹو بیک مجلسیں چل رہے ہیں، کل سے انشاءاللہ سیم 9:15 پہ آ جاؤں گا انشاءاللہ ممبر پہ. میں نے مجلس کا آغاز قرآن مجید کے اس آیت سے کیا کہ جس میں اللہ امام علی کے شیعوں سے صاحبان ایمان کو ایڈریس کر رہا. پہلی مجلس ہے رضوی کالج بمبے کی، 1441 ہجرا کی، پہلی محرم ہے آج، اور ٹاپک ہے یہ پورے عشرے کی تربیت اولاد، ہاؤ ٹو اپ برنگنگ اور چائلڈ ان 21st century، اپنے بچے کو بچوں کو کیسے اپ برنگ کرنا اسلام کے لیے، اولاد کی تربیت کیسے کرنا. یہ بڑی واسٹ ٹاپک ہے، پھیلی ہوئی ٹاپک ہے، اور آج کے دور کی نیسیسٹی ہے. پوری دنیا اگر دیکھیں آپ، ہر جگہ ایک ہی پرابلم ہے، ہر جگہ ایک ہی ایشو ہے، بامبے ہو، یورپ امریکہ ہو، پیرنٹس کی وریڈ جو ہے، جتنے وریڈ ہیں پیرنٹس، صرف اولاد کے لیے وریڈ ہیں کہ بچوں کو ہم کیسے اپبرنگ کرنا. کافی بڑی بڑی بکس اس میں موجود ہے، لیکن ہم کو یہ دیکھنا کہ اسلام کیسے اپبرنگ کرنے کے لیے بول رہا. ہم کو اپنے اسلام کو دیکھنا، اپنے ریلیجن کو دیکھنا، اس لیے کہ آج کل کے حالات کے لحاظ سے دس از سو امپورٹنٹ کہ اگر ہم اپنے بچے کو تربیت اپبرنگ برابر نہیں کریں گے، ایز پر دا اسلام، ایز پر شیعہزم، تو اسٹیج ایسا آئے گا جو آج ہمارے پاس 25% بولتا میں دنیا میں، جو سب سے زیادہ پیرنٹس وریڈ ہیں، وہ صرف اس لیے لڑکی اور لڑکے کے لیے، اس لیے کہ یہ ٹاپک پہ عام طور پہ بات نہیں کی جاتی، یہ ٹاپک پہ کوئی ڈسکس نہیں کرتا. ہم یہ سمجھ رہے کہ بچے کو اچھا ایجوکیشن دے دے، ایجوکیشن بالکل اچھا دینا چاہیے، اچھا ایجوکیشن دے دے، اس کے بعد پھر ہماری ذمہ داری ختم ہو گئی، پیرنٹس کی ریسپانسبلٹی ختم ہو گئی. پیرنٹس کی ریسپانسبلٹی ختم نہیں ہوتی جب تک اس بچہ، وہ آپ کا جو چائلڈ ہے، وہ اس سٹیج پہ نہیں آتا کہ جس کے پاس وہ فیلنگز پیدا ہونا اسلام کی، امام علی کی، محبت کی. میں ہمیشہ دنیا میں ایک بات بولتا ہوں، آج ریپیٹ کر رہا کہ لڑکیوں کو بولتا ہوں، لڑکوں دونوں کو بول رہا کہ ہر چیز میں کمپرمائز کرنا، لیکن ولایت علی اور عزاداری حسین میں کمپرمائز نہیں کرنا. یہ تمہارا بیس ہے، یہ ہمارا فاؤنڈیشن ہے. اگر یہ بیس تمہارا ہل گیا تو تمہارا پورا جنریشن ہل جاتا. جو آج انٹرکاسٹ میرجز ہے، جو آج 1000 دوسرے ایشوز ہماری کمیونٹی میں ہیں، وہ صرف اس لیے کہ ہم اولاد کو ویسے تربیت نہیں کر رہے، ہم اولاد کی ویسے براٹ اپ نہیں کر رہے، ہم اولاد کو ویسے غذا نہیں دے رہے. اس میں کئی چیزیں ہیں جس سے تمہاری اولاد بگڑتی. ماں باپ کو ایک سٹیج کے بعد، دوستو انڈیا میں تو پھر بھی تھوڑا سا آسان ہے کہ اب 20 سال 21 سال کا بچہ ہے تو لڑکی ہے تو آپ اس کو پھر بھی بول سکتے، لیکن ویسٹ میں کیا کریں گے آپ؟ یوں نہیں کر سکتے بیٹی کو، یوں You cannot show your finger. اس لیے کہ یہ مجلسیں صرف بامبے والوں کے لیے نہیں، یہ مجلسیں گلوبل مجلسیں، پوری دنیا سن رہی مجھے اس وقت، تو میں ویسٹ کے لیے بھی بول رہا، ایسٹ کے لیے بھی بول رہا کہ انڈیا میں پھر بھی تھوڑا سا چانس ہے، لیکن دوسری جگہوں پہ، اور اگر آج انڈیا میں آرام ہے تو اس کا یہ مطلب نہیں ہے کہ کل بھی ایسی ہوگا، یہاں پہ بھی کافی فورس ہے، لیکن دوسرے ملکوں میں آپ یوں نہیں کر سکتے بچے کو. 18 ایئرس کے بعد یو کین ناٹ اوپن یور ماؤتھ، یو کین ناٹ سے کہ ڈونٹ ڈو اٹ، وہ بولتی میری مرضی ہے. اور آپ کو معلوم جو آج کل ہمیں آج انٹروڈکشن ہے تربیت اولاد کا، ہاؤ ٹو اپ برنگ یور چائلڈ، ہاؤ ٹو اپ برنگ یور چائلڈ، یہ ماں باپ کے لیے، لیڈیز کے لیے بہت امپورٹنٹ ہے، ان لڑکیوں کے لیے کہ جن کی شادی ہونے والی ہے، کہ واٹ دے ہیو ٹو ڈو، کیا کرنا چاہیے ان کو. اولاد کی تربیت ایک لڑکا یا ایک لڑکی نہیں ہے، پورا اس کے ساتھ جنریشن ہے، پوری اس کے ساتھ ایک نسل ہے. اگر ایک جگہ اینٹ ہل گئی، وہ فاؤنڈیشن ہل گیا، تو پوری جنریشن تباہ ہو جائے گا، پوری نسل تباہ ہو جائے گی. آپ یہاں پہ بھی دیکھ سکتے کہ کتنے ایسی فیملیز ہیں کہ جو بالکل سیدھے راستے سے ہٹ گئے. اور معصومین کا کیا ارشاد ہے، انشاءاللہ جب یہ پورے محرم کے مجلس سے 10 دن تک چلیں گے تو یو ول نو کہ کتنی امپورٹنٹ یہ ٹاپک تھی جو اب تک ہم بھول کے بیٹھے ہوئے تھے، ہم سوچ ہی نہیں رہے تھے. دوسرے مذہب میں یہ ہے، دوسرے مذہب میں اور ہمارے مذہب میں کافی فرق ہے. وہاں پہ ایزی لے سکتے، وہاں پہ کوئی پرابلم نہیں ہے. اگر بیٹا کچھ کہیں اور راستے پہ جا رہا، بیٹی کوئی اور راستے پہ جا رہی، تو دے ڈونٹ مائنڈ، اس لیے کہ بالکل فریڈم ہے ہر چیز کا. اور آج کل دنیا میں ہر چیز کا فریڈم ہے، لیکن اسلام اس کو پرمٹ نہیں کرتا. یہ ماں باپ کی، یہ پیرنٹس کی ریسپانسبلٹی ہے. ماں باپ سے پوچھا جائے گا، ماں سے بھی پوچھا جائے گا، باپ سے بھی پوچھا جائے گا. میں انشاءاللہ جب بتاؤں گا ڈیٹیل میں، جو سب سے زیادہ ذمہ داری، سب سے زیادہ ریسپانسبلٹی اللہ نے کس کے اوپر رکھی بچوں کے اپبرنگ کرنے میں. پہلے میں یہ قرآن کی آیت کا ترجمہ پڑھ دوں، یا ایھا الذین آمنوا، قرآن بول رہا حدیث نہیں ہے، اللہ بول رہا قرآن میں، یا ایھا الذین آمنوا. جہاں بھی یا ایھا الذین آمنوا آیا، اس کا مطلب مومنین سے اللہ نے خطاب کیا، ایڈریس کیا، صاحبان ایمان، علی کے چاہنے والے، امام علی کی محبت کا دم بھرنے والے، ان سے ایڈریس ہے. اس آیت میں اللہ نے ڈائریکٹ آپ کو ایڈریس کیا، امام علی کے شیعوں کو ایڈریس کیا، یا ایھا الذین آمنوا، اے صاحبان ایمان، کو انفسکم، اپنے آپ کو بچاؤ، میں نہیں بول رہا، اللہ بول رہا، کو انفسکم، پروٹیکٹ کرو اپنے آپ کو، وہ اہلیکم نارن، اور اپنی اولاد کو بچاؤ. 1400 ایئرس پہلے اللہ بول رہا ہے اولاد کو بچاؤ، پروٹیکٹ یور سیلف اینڈ پروٹیکٹ یور کڈس. کس چیز سے بچاؤ، کس چیز سے بچاؤ؟ کہا اس آگ سے بچاؤ، اس فائر سے بچاؤ، وہ آگ سے بچاؤ. اللہ بول رہا، میں نہیں بول رہا، وہ فائر، قرآن، وہ فائر سے بچاؤ کہ جس میں انسان اور پتھر دونوں جلائے جائیں گے. سو امپورٹنٹ اللہ کی نگاہ میں اولاد کا پروٹیکشن. آج یہ بول کے تم ریلیکس ہو کے بامبے میں زندگی نہیں گزار سکتے کہ میں نماز پڑھتا ہوں، میرے گھر کا ماحول اچھا ہے، میں دیندار ہوں، میں اسلام کو فالو کرتا، میری وائف فالو کرتی، بچے کچھ بھی کریں، ہو کیئرس، میں تو فالو کر رہا نا. نو، یہ دوسرے ریلیجن میں ہے، یہ دوسرے مذہب میں ہے، یہ اسلام میں نہیں ہے کہ اگر تم فالو کر رہے اور تمہاری اولاد راستے سے ہٹ گئی تو یہ تمہاری ذمہ داری کہلائی ہے، یہ تمہاری ریسپانسبلٹی کہلائی، یہ تمہاری ذمہ داری ہے کہ تم اپنے بچوں کو بچاؤ. آج ڈیورس ریٹ کتنا ہے، انٹرکاسٹ میرجز کتنی ہے، یونی میں جاؤ کیا کیا حالات ہیں، یورپ میں اس وقت کیا حالات ہے آپ کو پتا ہے؟ 4 سال میں بہت احتیاط سے پڑھ رہا، بہت احتیاط سے پڑھ رہا، ممبر کا تقدس، 4th-4th standard کے بچوں کو، وہاں پہ 4th standard یا 3rd standard کے بچوں کو یو کے پارلیمنٹ میں یہ پاس کیا گیا کہ ان کو 1 گھنٹہ سیکس کلاس دلاؤ. 4th standard، 6-7 سال کے بچے، پوری پارلیمنٹ میں پاس ہوا. یہ حالات ہے، یہ دنیا اس وقت، دنیا یہاں پہ Nobody is saying anything. آپ امیجن کر، زبردست پروٹیسٹ ہوئے، 100,000 کے قریب سگنیچرز کر کے دیا گیا پارلیمنٹ میں، بٹ دے ڈونٹ کیئر. انہوں نے کہا نہیں، ہم کو کرنا ہی کرنا ہے. 4 سال، 6 سال کے بچے، آپ اگری کرتے ہیں؟ ڈو یو اگری کہ تمہاری بیٹی جا کے 4-5 سال کے بچے کو سیکس کلاس دے لو ایوری ویک؟ یہ دنیا ہے. آج یہ اسٹیج پہ ہم، اس اسٹیج پہ اگر آج ہم پروٹیکٹ نہیں. وائی آئی ہیو چوزن دس ٹاپک فار دس ایئر رضوی کالج، یہ ریزن. ہر ماں باپ ویسٹ میں پریشان ہے کہ کیا ہوگا. ایک سلوگن ہے وہاں پہ، मैं बहुत एहतियात से बोल रहा कि बेबीज आर गेटिंग बेबीज, स्लोगन है, नारा है वहां पे, बेबीज आर गेटिंग बेबीज। अगर आज तुम अपने बच्चों को प्रोटेक्ट नहीं करोगे, इफ यू डोंट रियलाइज यूर सेल्फ के वॉट हालात बदल रहे, अगर तुम बच्चों के लिए फिक्र नहीं करोगे, पैदा करना बड़ी बात नहीं, बच्चे को दीनदार बनाना बड़ी बात है। यू अंडरस्टैंड व्हाट आई सेड? बेबीज आर गेटिंग बेबीज, आज वहां स्लोगन है। अकल वहां है, आज आपके पास भी आ जाएगा, आपके पास नहीं है, यहां पे अलाउड नहीं है, गेज अलाउड नहीं है, इंडिया में नहीं है। हम कितनी आसानी से बैठे हुए, हमारे पास कोई प्लानिंग प्लान्स है? हमने कोई प्लान्स किए? हम सिर्फ अपने चक्कर में पड़े हुए। जनरेशन का प्रोटेक्शन, नस्ल की हिफाजत, इट्स योर रेस्पॉन्सिबिलिटी, इट्स योर रेस्पॉन्सिबिलिटी। एक लड़का हो या एक लड़की हो, उसका प्रोटेक्शन करना ये तुम्हारी जिम्मेदारी है। टुमारो, कल इमाम तुमसे पूछेगा, अल्लाह तुमसे पूछेगा, रोजे महशर, डे ऑफ जजमेंट में, आप इसको एक्सेप्ट करो या इसको एक्सेप्ट नहीं करो, डे ऑफ जजमेंट में जो वो एक दिन, जस्ट वन डे, 50,000 ईयर्स का वो एक दिन है, जिसको आप रोज सूरह अलहम में नमाज में 10 मरतबा इसको आप रिपीट कर दे, 10 टाइम्स यू रिपीट दिस वर्ड इन योर नमाज, एटलीस्ट बोल रहा 10 टाइम्स, 10 मरतबा अलहम का 17 रकत में 10 मरतबा आप सूरह अलहम पढ़ते, उस सूरह अलहम में 10 मरतबा आप ये रिपीट करते, व्हाट? मालिक यौम दीन, मालिक यौम दीन, मालिक यौम दीन क्या है? वो डे ऑफ जजमेंट है। तो उसमें अल्लाह पूछेगा पेरेंट्स से, मां से और बाप से, क्या पूछेगा? कि औलाद जो मैंने तुमको दी है, जो तुमको औलाद, बेटा बेटी दी थी दुनिया में, वो मेरी अमानत थी, तुमने अमानत के साथ क्या किया? हर मां बाप से पूछा जाएगा। नमाज, रोजा, हज, ज़कात सब एक तरफ है, सब में तुम पास हो गए और तुम्हारी औलाद बिगड़ गई, तुम्हारी औलाद रास्ते से हट गई, और तुम समझ रहे कि मेरी इबादत है तो एक्सेप्ट होगी। देन फरिश्ते रोकेंगे आपको, रोक के बोलेंगे, अल्लाह सवाल करेगा, मैं एक एक जुमले का जिम्मेदार है, व्हाट आई एम सेइंग, आई एम रिस्पॉन्सिबल ऑफ माई वर्ड्स। इतने बड़े मजमे में, रिजवी कॉलेज बॉम्बे में बोल रहा, अभी 20 दिन इंशाल्लाह हूं, पूछा जाएगा कि औलाद जो मैंने दी थी तुमको, उसके साथ तुमने क्या किया? आप बोलेंगे बेहतरीन ड्रेस करवाया, बेहतरीन पार्टीज में लेकर गए, मिक्स गैदरिंग्स में लेके गया, खूब खिलाया, ये नहीं देखा कि हलाल है या हराम है। मैंने तो बहुत अच्छा ब्रॉटअप किया, हमारी निगाह में ब्रॉटअप ये, इस्लाम क्या बोल रहा? अगर औलाद दीन से हट जाए तो तुम मां बाप से पूछा जाएगा कि अल्लाह की अमानत के साथ, यू नो व्हाट इज अमानत? कोई अगर आपके पास मिसाल के तौर पे बॉम्बे में 100,000 रुपीज देता है और दे के ये बोलता है ये मेरी अमानत है, इस अमानत को तुम हिफाजत से रखना, मैं तुमको वापस लूंगा, तुमसे वापस लूंगा, अगर उस 100,000 में आप 10,000 मिसाल के तौर पर खर्च कर दिए तो अमानत में खयानत की गुनाह है। आपको मालूम है, सबको मालूम है ये गुनाह है कि किसी की अमानत को आप नहीं छू। इवन अगर आपको कोई बुक देता है, बुक पढ़ने के लिए, तो जैसे दिया है वैसी वापस करना है। उसी तरह औलाद जैसे अल्लाह ने तुमको दी, तुम्हारी जिम्मेदारी दुनिया में बताई गई पेरेंट्स की, कि तुम्हारी जिम्मेदारी क्या है, तुम्हारी अब मैं डिटेल में जाऊंगा, आज तो एक इंट्रोडक्शन दे रहा, ये वेरी इंटरेस्टिंग टॉपिक, कई उलमा के हालात आएंगे, तो ये पूछा जाएगा कि तुमने बेटे के साथ या बेटी के साथ किया क्या, व्हाट यू हैव डन। और अगर तुम्हारे बच्चे दीनदार नहीं निकले, औलाद सही नहीं निकली, तो स्टेज क्या होगा? हर चीज पास होने के बाद जहन्नम में ढकल दिया जाएगा। कुरान बोल रहा, या अय्युहल लज़ीना आमनू कू अनफुसकुम व अहलीकुम नारन, लफ्ज़े नार है, आग नार है, मैं नहीं बोल रहा, कुरान बोल रहा, आप इसको एक्सेप्ट करो या एक्सेप्ट नहीं करो। आई थिंक 66 सूरह कुरान का सूरह तरीम, उसकी आयत है, नार, लफ्ज़े नार इस्तेमाल किया, जिस नार में, जिस आग में, जिस फायर में, डोंट टेक इट ईजी, आसानी से मत गुजारो जिंदगी, फिक्र करो आज की रात जब घरों को जाना रिजवी कॉलेज के बाद, तो 5 मिनट सोचना आबिद बिलग्रामी ने क्या कहा, मेरी औलाद अगर हम नहीं करते कुछ, ईजी लेके लाइफ गुजारते, आज रियलाइज, आज तुमको पता नहीं चलेगा, कल मालूम होगा जब तुम मरोगे, कोई पूछने वाला नहीं होगा, उस वक्त तुम रिग्रेट करोगे। यहां पे इमाम अली का एक सेइंग को गले में तावीज बना लो, मौला का एक वर्ड का एक सेइंग कि जब ऐसे लोग, ऐसी पेरेंट्स कि जो इजी लेके लाइफ को गुजारते बच्चों को फिक्र ही नहीं करते, जब इनके सामने इनका अमाल नामा आएगा, लास्ट स्टेज आएगा, सबको मरना है, कोई आज मरेगा कल, कोई कल मरेगा, जाना तो सबको ही है, तो कहा कि जब लास्ट स्टेज पे अमाल नामा आएगा तो उस वक्त वो पेरेंट्स अपनी जबान को, अपनी टंग को अपने दांतों से ऐसा काटेंगे, काट के बोलेंगे व्हाट आई हैव डन इन माय लाइफ, उस वक्त भीख मांगेंगे कि अल्लाह प्लीज कुछ चांस दे दे, कुछ टाइम दे दे, मैं वापस जाकर सही करूं। फरिश्ते कहेंगे कि तुझे 70-80 बरस की जिंदगी दी, तूने कुछ नहीं किया, नाउ यू क्राइंग। अब औलाद की तरबियत शुरू कब होना चाहिए, कब फिक्र करना है? आज तो आपने मजलिस में सुना, अब जो यंग शादी होने वाली है, जो यंग लड़के के मुहर्रम के बाद, अय्याम अज़ा के बाद लड़कियों के लड़कों की शादी हो रही, कब शुरू करना? अभी भी चांस है, ये नहीं है कि चांस खत्म हो गया, अभी भी रात में बैठ के, इसके कई रीजन है, मैं डिटेल में कल से जाऊंगा, आज इंट्रोडक्शन दे रहा मैं आपको। औलाद की तरबियत की हमको फिक्र कब करना, कब प्लान करना? शादी जब बच्चा पैदा हो, प्रेगनेंसी जब स्टार्ट हो, या बच्चा पैदा होने के बाद 3-4 साल का जब हमारा बेटा या बेटी हो जाए, जब हम सोचे कि मैं औलाद की तरबियत कैसे दूं। हर माँ बाप चाहते हैं औलाद की तरबियत अच्छी हो, कोई माँ बाप ये नहीं चाहते कि औलाद की तरबियत में खराबी हो। गरीब भी होगा वो भी फिक्र करेगा कि मैं अपने बच्चे को अच्छी तरबियत दूं। मैं ये नहीं बोल रहा कि कोई खराब करता, लेकिन आमतौर पर दुनियावी लिहाज से करना और इस्लाम जो बोल रहा वो करना, उसमें फर्क है। हर माँ बाप चाहते हैं अच्छी औलाद हो, वैक्सीनेशन दिलाते, अच्छे स्कूल में पढ़ाने की कोशिश करते, अच्छा खाना खिलाते जो दुनिया का खाना है, बेहतरीन करते। दूसरे मजहब में ये नहीं है कि क्या फीड करना और क्या फीड नहीं करना। हमारे मजहब में सबसे ज्यादा इस्लाम में क्या है कि तुम जो बच्चे को फीड कर रहे वो क्या कर रहे, जिससे बच्चा बिगड़ रहा। तो कब प्लान करना? अब आप बोलेंगे हम बच्चे की तरबियत की आप प्लानिंग कब करते, जब बच्चा पैदा होकर 3-4 साल का हो जाता उसी वक्त करते ना, उससे पहले तो कोई नहीं करता। 4 years old boy हो गया, 4 years old girl हो गई, जब यू ट्राई टू थिंक कि यार इस बच्ची को मैं अच्छी तरबियत दूं। सर आज जनरल यही है, पैदा होने के बाद 2-3 साल के बाद यू प्लान योर सेल्फ कि मैं ये बच्चे को तरबियत अच्छी दूं, इसका ब्रॉटअप अच्छा करूं, इसको रेज अच्छा करूं। इमाम अली के पास ये पूरा ग्रुप गया, पूरा ग्रुप मौला अली के पास गया, एंड मौला अली के पास जाकर उसने पूछा कि मौला कुरान बोल रहा कि औलाद की तरबियत अच्छी करो, अल्लाह के रसूल के सरमन से आप बार बार एक ही चीज की तंबीह कर रहे कि औलाद के ब्रॉटअप में कोताही मत करो, औलाद को अच्छी तरबियत दो। कब करना? मेरा बेटा 4 साल का है, मेरी बेटी 3 साल की है, शैल आई स्टार्ट नाउ? इमाम अली से पूछ रहे। 3 साल की बेटी हो गई मौला, 4 साल का बेटा हो गया, मैं सोचूं कि किसी को तरबियत कैसे दूं, कैसे रेस करूं। दुनिया भी लिहाज से बहुत अच्छा रेस कर रहा, अच्छी हेल्थी बेबी है, पूरे वैक्सीनेशन हो गए उस जमाने के जो भी था, अच्छा ड्रेसअप करा हुआ है, अच्छा पूरा बाल बाल करके बच्चे को अच्छा सेटअप करके लेकर आता है मौला के पास। मौला ये मेरी बेटी है, ये मेरा बेटा है, चल स्टार्ट थिंकिंग ना। इसलिए कि इस्लाम का एक उसूल है कि जब बच्चा 4 साल का हो जाता ना, लड़की या लड़का, तो उस वक्त पहली मरतबा बिस्मिल्लाह रहमान रहीम सिखाओ। जब 4 साल का बच्चा होता उस वक्त पहली दफा बोला, आज तो बच्चा पैदा होते ही बात करता नहीं करता, मॉडर्न जमाना पैदा होते ही बच्चा बात करता, लेकिन उस जमाने में नहीं करता था। आज के जमाने में, उसके जमाने में ये कंप्यूटर एज है तो फर्क है। तो पूछा गया कि मौला कब करना, शैल आई स्टार्ट नाउ मौला? इमाम अली ने कहा अब स्टार्ट कर रहे हो, प्लीज गौर से सुनो, अब स्टार्ट कर रहे। उसने कहा मौला बच्चा अब पैदा हुआ, 3 साल का हुआ, जब छोटा था उस वक्त तो वो बात भी नहीं करता था, अब तो बात करने लगा, अब तो मुस्कुराने लगा, मतलब अब स्टार्ट करूं। अली ने कहा नो तुम यू आर टू लेट। लोगों ने कहा मौला अभी तो 3 साल का है, 4 साल का है, बोल रहे टू लेट, हाउ कम, कैसे, ये कैसे पॉसिबल है टू लेट, व्हाट यू मीन टू लेट। अली को नहीं बोला, वो तो मैं बोल रहा हूं। कहा मौला कैसे पॉसिबल, इतना लेट क्या, क्यों लेट हुआ। अली ने कहा तुम अब सोच रहे, प्लीज गौर से सुनो। अली ने कहा अब यो तुम सीरियस हो रहे, अब सोच रहे तुम बच्चे की तरबियत कैसे देना जब 4 साल का बच्चा हो गया। तो रावी कहता मौला देन वेन 4 ईयर्स के बाद फिर कब दो। उस जमाने में 4 साल में तो स्कूल भी नहीं जाते थे, ना कोई नर्सरी जाते थे। तो कहा मौला फिर, तो इमाम अली ने कहा ये टाइम नहीं है बच्चे की तरबियत का। उसने कहा जब बच्चा ग्रोन अप हो जाए जब दूं तरबियत। अली ने कहा नो। उसने कहा देन वेन, जब 2 साल का बच्चा, प्लीज गौर से सुनो, जब 2 साल का बच्चा हुआ, जब मैं फिक्र करूं कि मैं बच्चे को तरबियत कैसे दूं, हाउ टू रेज माई किड। अली ने कहा नो। रवि ने कहा देन वेन, जब पैदा हो, जब दुनिया में आया, इन्फेंट था मेरा बच्चा, उस वक्त मैं सोचूं, सारे लोग बैठे हुए। अली जवाब दे रहे, अली से सवाल हो रहा कि मौला कब रेस करना बच्चे को, फिक्र करना। तो कहा कि मौला जब बच्चा इन्फेंट था जब फिक्र करना था। अली ने कहा नो। रावी ने कहा फिर, क्या जब इन्फेंट था उस वक्त भी नहीं। कहा नो। कहा जब मां के, प्लीज गौर से सुनो, जब प्रेगनेंसी स्टार्ट हुई, मां के पेट में बच्चा आया, उस वक्त मैं सोचूं कि अगर लड़का होगा तो मैं इसको ऐसा रेस करूंगा, लड़की होगी तो मैं इसको ऐसे कराऊंगा, जब प्रेगनेंसी स्टार्ट हो, जब। अली ने कहा नो। रावी खड़ा हो गया कहता मौला बिन कब, प्रेगनेंसी स्टार्ट हो तो जब नहीं, पैदा होने के बाद नहीं, 2 साल के बाद नहीं, 4 साल के बाद नहीं, ग्रोन अप हुआ नहीं, आखिर फिर कब करना। आप सोचेंगे अली का जवाब क्या है। एक कंप्लीट मैसेज है मेरी बॉम्बे की रिजवी कॉलेज की पहली मजलिस में कि हाउ टू रेज किड्स, तरबियत ए औलाद। जो आज दुनिया प्रॉब्लम में, हम सब प्रॉब्लम में, अगर तुम्हारे घर में आराम है तो तुम ये मत समझो कि प्रॉब्लम तुम्हारे पास नहीं आएगा, शैतान है अभी। रावी कहता है मौला फिर कब, देन वेन, प्रेगनेंसी स्टार्ट हुई जब भी नहीं। अली ने कहा प्रेगनेंसी और बच्चों का पैदा होना तो इससे टू लेट, पहली फिगर आप पूरे मजमे से, इतने बड़े मजमे से यूथ से पूछता कि आज ये फिगर हमारे पास है क्या। इमाम अली कहते हैं कि तुम्हारी फिक्र ये होना, जब तरबियत औलाद की फिक्र उस वक्त पैदा हो जब तुम किसी लड़की के लिए रिश्ता भेजो, प्रपोजल भेजो, तो चेक करो कि उसके घर में, उसके खानदान में, उस लड़की के बाद अगर खानदान को नहीं भी देखे तो उनके घर में, या उस लड़की के पास इस्लाम है, उस लड़की के पास दीन है। जब तुम रिश्ता भेजो तो चेक करो कि लड़की दीनदार है या नहीं। हम ये सोचते हमारे पास क्राइटेरिया क्या है। अगर कोई मिसाल की लड़की दीनदार है, हिजाब करती, नमाज पढ़ती, और लड़का मॉडर्न है, वो करेगा शादी। बॉम्बे के केसेस है, उसने साफ कहा बॉम्बे में कि ये हिजाब जो है अब कर लो, लेकिन शादी के बाद तुमको उतारना है। तुम रोज मजलिसों में रिजवी आ रहे, रिजवी की लड़की है वो, रिजवी आ रहे, 10 दिन के बाद, 12 दिन के बाद, मेरा मुहर्रम सिर्फ 12 दिन का है, 12 दिन के बाद फिर मैं मजलिसों में नहीं जाता, फिर अरबईन में जाता। बहुत पैसे वाला था, पढ़ा लिखा था, यहीं बॉम्बे का, जगह का नाम तो नहीं बोलूँगा। लड़की ने कहा नो, मुझे हिजाब करना है शादी के बाद भी। उसने कहा नो। सगाई हो गई थी दोनों की। कहा कि अब सगाई हो गई ना, अब डिसाइड कर लो कि तुमको मेरे साथ रहना है तो ये कंडीशन है, ये कंडीशन है कि हिजाब उतरेगा, मेरे साथ पार्टीज में चलोगी, नामहरम से हाथ मिलाओगी, मिक्स गैदरिंग्स में मुझे जाना है, मिलना है, जैसा मैं रहता वैसी तुमको रहना है, यू हैव टू ओबे मी आफ्टर गेटिंग मैरिड। तो उसने कहा, उस लड़की ने कहा नहीं, मैं नहीं रह सकती तुम्हारे साथ। सगाई तोड़ी, उसने मुझे ईमेल किया और ई मेल करके कहा मौलाना व्हाट यू वांट मी टू डू, मैंने कहा सब टू यू, इस्लाम में लाइक रहा फिर दीन है, जबरदस्ती नहीं, जो तुम्हारी मर्जी। बीबी एक बात बोल रही है, अगर तुम इफ यू ट्रस्ट मदर हसनैन, इफ यू ट्रस्ट इमाम अली, देन यू डोंट नीड टू वरी। उसने सगाई तोड़ी 3 महीने या 6 महीने के अंदर, या 8-10 साल पुराना वाकया इसी बॉम्बे का, माशाल्लाह 19 ईयर्स हो गए मुझे यहां पर, तो 6 मंथ्स के अंदर अल्लाह ने उससे अच्छा लड़का दिया, उसको उससे ज्यादा पैसे वाला दिया और दीनदार दिया, तो उसका नतीजा क्या हुआ, अब शी इज रियली हैप्पी, मैरिड लाइफ चल रही उसकी। इसमें पूरा इश्यू क्या है, पूरा चीज क्या है कि इफ यू ट्रस्ट अल्लाह, इफ यू ट्रस्ट योर इमाम, तो इमाम तुमको ऐसे मदद करता। आप इंसाफ से बोलो, जब हम प्रपोज करते किसी लड़की को, हम लड़की में देखते क्या, ये वाइस वर्सा है, सेम चीज लड़के के लिए। लड़की जब किसी लड़के को पसंद करे, इसलिए कि आज शादी अरेंज मैरिजेस तो नहीं होते, वो दौर चला गया, होती है अरेंज मैरिज, कोई करता, कोई भी नहीं करता, मैं जानता ना सब बैठे हुए माशाल्लाह बैचलर्स, कोई नहीं करेगा, क्यों नहीं करेगा, बोलेगा नो मुझे तो बात करना है, बात करना, इस्लाम मना नहीं कर रहा, इस्लाम बिल्कुल मना नहीं करता, इस्लाम के फ्रेम में रह के आप बात कर सकते हैं, लेकिन आप चेक करते हैं, आपको पता है कि किस लड़की से कर रहे हैं। हम लड़की में चेक क्या करते हैं, लड़की लड़के में क्या चेक करती है, ये वाइस वर्सा है। मैं लड़की लड़की बोल रहा था, इसका मतलब ये नहीं कि सिर्फ लड़की, लड़के में भी क्या चेक करती है। हम ये चेक करते हैं कि कितना स्मार्ट है, लड़का लड़की चेक करेगी कितना हैंडसम है, कितना पैसे वाला है, कौन सी कार चलाता है, कौन सा मोबाइल यूज करता है, बालों का स्टाइल क्या है, जेल है या नहीं, नहीं वो उतना हैंडसम है, पूरा बालों का सेटअप है, कौन से सैलून में जाता है, क्या बोल रहा हूं, कौन से सैलून में जाके अपने बालों को सेट करके आता है। लड़की ये देख रही ना, बॉम्बे की लड़की नहीं मैं बोल रहा, नहीं हम क्या देख रहे लड़के में, लड़का लड़की में क्या देख रहा, कितनी प्रीटी है, होना प्रीटी तो होना चाहिए, उसके बाद हिजाब तो नहीं करती, ये बहुत अच्छा है, ऑर्थोडॉक्स नहीं चाहिए मुझे, पुराने जमाने की नहीं चाहिए, बाल खुले हुए ये चाहिए मुझे, ये साल में इसकी डिटेल में नहीं जाता, पूरा मजलिस निकल गई, आधे 35 मिनट की मजलिस हो गई, अभी तो मैंने इंट्रोडक्शन भी नहीं दिया पूरा, इतनी चीजें हम देख रहे कि ये मुझे आज तक आउट ऑफ 100% 10% ऐसे होंगे, 10% होंगे लड़कियों में या लड़कों में कि जो वो कंडीशंस को देख रहे जो इस्लाम बोल रहा, वो कंडीशंस को अप्लाई कर रहे जो इमाम अली बोल रहे। हमारे कंडीशन, लड़की देख रही पैसे वाला है तो मेरे लिए कोई इश्यू नहीं, ये नहीं देख रही कि ये जो पैसा इसके पास है, इसकी दौलत इसके पास है, ये हलाल किए है या हराम किए। हम देखते हैं बड़ा बिजनेसमैन है, बेहतरीन जॉब है, देख रहे पैसे वाला लड़का है तो फाइन फॉर मी। हम ये देख रहे तुम एक लड़के से या एक लड़की से शादी नहीं कर रहे, इमाम अली बोल रहे, आबिद बिलरा भी नहीं बोल रहा, मौला अली क्या बोल रहे कि तुम एक लड़की से शादी नहीं कर रहे, अपने बच्चों की मां से शादी कर रहे, एक जनरेशन का प्रोटेक्शन है वो। हम देख रहे हो बात, हम कभी नहीं देखते, वी डोंट सी, हमारे पास वो क्राइटेरिया नहीं है, हमारे पास वो कंडीशन नहीं है। अगर फिर भी लड़का नहीं भी बोलता तो लड़के की मां भी जबरदस्ती करती कि पैसा लेकर आओ, नहीं इतने खामोशी से सुन रहे जैसे सरों पे तार बैठे हुए हैं यार। सलवात पढ़े मोहम्मद वाले, एक और सलवात पढ़ लीजिए, वादे बना अगर नहीं करते तो मां लड़के की मां बोलती है कि मुझे पैसे वाला चाहिए, पैसे वाली लड़की चाहिए, ये फिक्र है कि पैसा आ जाए मेरा बेटा सही हो जाएगा। नो, इमाम अली क्या बोल रहे कि क्राइटेरिया या कंडीशन मत बनाओ कि मुझे ये चाहिए ये चाहिए ये चाहिए। अली ने कहा कि तुम ये चेक करोगे उसके पास इस्लाम है। आप इंसाफ से बोलो, रियली ऑनेस्टली बोलो कि कितनी ऐसी फैमिलीज हैं, कितने ऐसे आपके फ्रेंड सर्कल में लड़कियां हैं या लड़के कि जो इस कंडीशन के साथ उन्होंने शादी की, ये कंडीशन के साथ उन्होंने लड़की को प्रपोज किया, कितने? hardly you can count on your fingers. Hardly you can count on your fingers. हम सारी वो कंडीशन देख रहे कि जिसको इस्लाम मना करा, जिसका नतीजा आप देख लो। कल अगर आज वेस्ट में आ गया ये कंडीशन, चार साल पांच साल के बच्चों को, कल आपके पास भी आ जाएगा, इंडिया में भी आ जाएगा, तो आप क्या करेंगे? जब अगर दीनदार फैमिली होगी, मजहब के जानने वाली फैमिली होगी, तो तुम्हारी नस्ल बच जाएगी, तुम्हारा जनरेशन प्रोटेक्ट हो जाएगा, तुम्हारा फ्यूचर ब्राइट होगा। पैसा फ्यूचर को ब्राइट नहीं करता, तुम्हारी औलाद फ्यूचर की ब्राइट करती। मैं बहुत बड़ा जुमला बोला, पैसा प्रॉपर्टी घर ये तुम्हारे फ्यूचर को ब्राइट नहीं करता। फ्यूचर, दुनिया का फ्यूचर कितने साल का है? यू टेल मी, 60, 70, 80, 90 ईयर्स दुनिया का फ्यूचर ये है। मैं उस फ्यूचर की बात कर रहा, मैं उस एटर्नल लाइफ की बात कर रहा, उस जमा उस जिंदगी की बात कर रहा कि जहाँ पे हमेशा का तुम्हारा फ्यूचर है। वो फ्यूचर को अगर तुमको ब्राइट रखना है, वो फ्यूचर में तुमको जाके कहीं कोई ऑब्स्टिकल्स नहीं आना है, वो फ्यूचर में तुम्हारी रुकावटें ख़त्म होना है, वो फ्यूचर में तुम इमाम के पास जाओगे तो तुम सुरखरू होना है, तो तुम अपनी औलाद को ऐसा प्रोटेक्ट करो कि तुम्हारी औलाद बॉम्बे में एक एग्जाम्पल बनकर ज़िंदगी गुजारे। दूसरी फैमिलीज बोलेंगे ये इनकी औलाद को देखो। अगर तुम ये माँ बाप इसकी एहतियात नहीं करेंगे, इमाम अली क्या बोल रहे हैं और आज हमारा कंडीशन क्या है? मौला बोल रहे शादी से पहले चेक करो, जहां प्रपोज कर रहे तुम कि वहां चेक करो कि कितना उनके घर में दीन है। दोस्तों आप बेहतर जानते, जिसके बच्चे छोटे चार पांच साल के हैं, अगर यहां पर बॉम्बे के कोई अच्छे स्कूल में आपको डालना है, कोई अच्छे मिशनरी स्कूल में आपका बेटा या बेटी जाके पढ़ रहा है, तो स्कूल में जब इंटरव्यू होता, बच्चे का जब एडमिशन होता, गौर से सुनो, पूरी दुनिया में यही, अगर कोई प्राइवेट स्कूल्स में आपको जाके अपने औलाद को एडमिट करना है, अच्छे स्कूल में पढ़ाना है, तो जब एडमिशन के लिए आप जाते तो क्या होता? डायरेक्ट बच्चे से इंटरव्यू होता? नहीं, बड़े स्कूल जितने नर्सरी में जब बच्चे को आप डालते लड़का या लड़की को, तो वहां की जो टीम होती वो बच्चे का इंटरव्यू पहले नहीं लेते, पहले माँ बाप का इंटरव्यू लेते, माँ बाप से पूछते, उनसे बात करते। क्यों बात करते माँ बाप से? कि माँ बाप कितने कल्चर है, माँ बाप के पास कितनी नॉलेज है कि ये बच्चे को अच्छा पढ़ाया होगा। ऐसे बच्चों को नहीं लेते जिनके माँ बाप डम होते, पहले माँ बाप का इंटरव्यू होता फिर बच्चे का इंटरव्यू होता, बड़े मिशनरी स्कूल्स में, पूरी दुनिया में प्राइवेट स्कूल्स में। क्यों? इसलिए कि उनको पता चलेगा किस माहौल से बच्चा आया। इस्लाम यही बात कर रहा, रिलीजन यही बात कर रहा, इमाम अली यही बात हमको समझा रहे कि माँ बाप अगर सही स्ट्रांग हो जाएंगे, बेस तुम्हारा स्ट्रांग रहेगा, देन यू डोंट नीड टू वरी। इसके लिए मैं एक दुआ दे रहा आज, रोज इंशाल्लाह एक दुआ दूंगा, वेरी फेमस दुआ, ये दुआ पढ़ के देखो, लड़की के रिश्ते के लिए बहुत अच्छा है, औलाद के लिए बहुत अच्छा है। अगर किसी की औलाद बिगड़ रही, किसी के घर में कोई इश्यूज है, कोई रिस्क के प्रॉब्लम्स में, रिश्ता नहीं आ रहा शादी का, इसलिए कि तुम्हारी लड़की या तुम्हारा लड़का दीनदार है, उसके लिए यह दुआ बहुत अच्छी है। दुश्मन के सामने जाने के लिए बहुत अच्छा, इंटरव्यू के लिए या बिजनेस लेने जा रहे, जालिमीन के सामने जाओगे तो उसमें तुमको फतह होगी। ये रिकमेंडेड दुआ इमाम अली की है, आपको हर किताब में मिलेगी ये दुआ, रोज एक दुआ जरूर दूंगा इंशाल्लाह। ये दुआ, दुआ का नाम है दुआए सबासब, दुआए सबासब। अगर किसी के पास नहीं है तो लेट मी नो, आई विल सेंड इट टू यू। थोड़ी सी 5-6 मिनट 7 मिनट की दुआ है। अगर ये दुआ तुम रोज पढ़ो 40 दिन, लड़की पढ़े रिश्ते के लिए, औलाद बिगड़ रही, औलाद का रास्ता हट रहा, वो दुआ पढ़े माँ बाप, लेकिन वो कंडीशन अप्लाई होते। अगर तुम मुसलसल उसको रिस्क हराम खिला रहे तो औलाद डेफिनेटली बिगड़ेगी, आज नहीं बिगड़ेगी, ये नहीं बिगड़ा तो इसकी नस्ल बिगड़ेगी। दुआ सबासब बेहतरीन दुआ, हर मुसीबत में पढ़ने के लिए, हर परेशानी में पढ़ने के लिए, हर तकलीफ में पढ़ने के लिए, दुआ सवा सब पढ़ने वाला कभी परेशान नहीं होता, अनलेस वो कोई ऐसा गुनाह कर रहा जिसकी वजह से वो उसके ऊपर अजाब है, वरना ऐसी परेशानियों में नहीं आता। दुआ सवा सब मोस्ट रिकमेंडेड दुआ इन फिखे जाफरी, हमारी फिखे जाफरी में सबसे ज्यादा रिकमेंडेड कई दुआएं हैं, जिसमें ये एक दुआ है कि तुम्हारे सारे इश्यूज इस दुआ के वसीले से दूर हो सकते। इमाम अली की दुआ, जमाने के इमाम की दुआ, ये आप जमाने के इमाम से करीब होते ये दुआ पढ़ने से। दुआ सबा सब आपको तोहफतुल्लाह में भी मिलेगी, मफातिहुल जिन्ना में भी मिलेगी। अगर किसी के पास नहीं है तो लेट मी नो, आई सेंड इट टू यू। और एक एक चीज इसमें यह है, उसका ट्रांसलेशन पढ़ के देखो, बिजनेस के लिए बहुत अच्छा है। अगर तुम्हारा बिजनेस डाउन हो रहा तो दुआ सबा सब इज वेरी गुड। अगर तुम्हारी औलाद रास्ते से हट रही तो दुआ सबा सब पढ़ो और औलाद के ऊपर फूंक दो, औलाद का प्रोटेक्शन रहता। ये माँ बाप करे और खुद बेटा भी पढ़े बेटी भी, ये दुआ सबा सब हर चीज के लिए। रिश्ता नहीं आ रहा, 40 दिन के अंदर रिश्ता आता दुआ सबा सब पढ़ने से। दुआ सबा सब पढ़ो कि तुम्हारी लाइफ में थोड़ा सा चेंज आता। आज का जमाना सिर्फ वाजिब नमाज का नहीं है, वाजिब नमाज तो सभी पढ़ते, वाजिब नमाज के अलावा थोड़ी सी इबादत करना, इसलिए कि ये इविल वर्ल्ड है, ये इविल वर्ल्ड है, यहाँ पे सिवाय शैतानियत के कुछ नहीं है, उससे बचने के लिए बेहतरीन। और ये जो प्रॉब्लम है ना जादू वादू का, ये सारे प्रॉब्लम दुआएं सवा सबसे भी दूर होते हैं। ये रिकमेंडेड दुआ, यहाँ तक कहा गया कि अगर कोई ज़ाफ़रान से लिख के दुआएं सवा सब को ज़ाफ़रान से लिखो और लिख के उसका पानी पी लो तो अंदर की सारी डिजीज सारी बीमारियां दूर हो जाती। अगर दुआएं सवा सब ज़ाफ़रान से लिख के अगर तुम पढ़े पानी उसका पियो, इंतहा सवाब बताया गया। ये दुआ औलाद के लिए मैं पूरे 10 दिन में वही दुआएं दूंगा कि जो औलाद का प्रोटेक्शन होगा, औलाद की हिफाजत होगी, उसके साथ जो दूसरे फायदे हैं वो इस दुआ में मिलेंगे। दुआएं सवा सब स्टार्ट करो, लेकिन ये फर्स्ट 10 डेज में मत पढ़ो, ये तो मॉर्निंग डेज है, ये 10 दिन के बाद 12 दिन के बाद शुरू करो। और शुरू करके तुम खुद देखोगे कि तुम्हारे घर में चेंज, तुम्हारे बच्चों में कितना चेंज आ रहा। अनलेस अगर तुम उसको हराम खिलाए जा रहे तो वो एक अलग इश्यू है, वरना तुम्हारी लाइफ में इतना बदलाव आता। दुनिया में जहां बताई गई ऐसे ऐसे बच्चे के जो तैयार थे कि वो गैर लोगों में शादी करें, वो बदल गए दुआ सबा सब से। एक साल बाद पढ़ ले मोहम्मद वाले इंपॉर्टेंट दुआ, दुआ सबा सब ये पढ़ो औलाद के बच्चों के, औलाद के प्रोटेक्शन के। आज कितनी फिक्र है हमारे मां बाप को या मुझे या मेरे बच्चों को, कितनी फिक्र है कि मैं औलाद को अच्छी तरबियत। औलाद अगर अच्छी निकलेगी, इससे बड़ा इन्वेस्टमेंट दुनिया में कोई नहीं। हमारी निगाह में इन्वेस्टमेंट क्या है? प्रॉपर्टी, बिजनेस, फिक्स डिपॉजिट्स, शेयर्स, ये हमारी फिक्र है कि अगर मेरे पास रिलायंस के, एप्पल कंपनी के 10,000 सेल्स शेयर्स हैं तो मैं सबसे ज्यादा रईस आदमी हूं बॉम्बे का। हाँ, यह मेरा फिक्र ये है। अगर मेरे शेयर्स इतनी बड़ी बड़ी कंपनी में 10,000-15,000-20,000 है तो डेली मैं चेक करूं कि यार मेरे पास कितना पैसा आ गया, डेली शेयर मार्केट आगे बढ़े। या फिर मेरा इन्वेस्टमेंट अगर फिक्स डिपॉजिट्स में है, FDs में है तो मैं बहुत खुश। या फिर मैं रियल स्टेट में आ गया, मेरे कई अपार्टमेंट्स हैं पूरे बॉम्बे में तो आई एम वेरी हैप्पी, मेरा बेहतरीन इन्वेस्टमेंट। ये सारे इन्वेस्टमेंट जो तुम प्लान कर रहे ये जमीन के ऊपर के हैं, ये तुम्हारी जब तक तुम जिंदा हो उस वक्त के हैं, जब तक तुम बॉम्बे में जिंदा हो उसके हैं। एक दफा तुम्हारी आंख बंद हुई, ये सारे इन्वेस्टमेंट जो तुमने किए हैं फ्यूचर को ब्राइट रखने के लिए, मेरे जुमले गौर से सुनो, मेरा रिटायरमेंट एज ब्राइट रहे, उस वक्त मुझे प्रॉब्लम ना आए, मेरे आखिरी वक्त के लिए। मैं बोल, लोग बोलते यार कितना अच्छा विजन है उसका, वो आखिरी जमाने के लिए बेहतरीन इन्वेस्टमेंट्स करके बैठा हुआ। वो फायदा क्या वो इन्वेस्टमेंट्स का, वो करके बैठा जब सब तैयार हो गए तो पता चला यही चला गया। तो वह इन्वेस्टमेंट्स में कौन एंजॉय कर रहा? तुम्हारी औलाद, तुम्हारे रिश्तेदार। इमाम अली यही बता रहे किस चक्कर में हो। تمہاری اولاد انجوائے کر رہی ہے. اگر اولاد کو تم نے دیندار نہیں بنایا, اولاد کو تم نے ایز پر دی اسلامک لا نہیں بنایا, تو وہ اولاد حرام کرے گی. مثال کے طور پہ وہ جتنا انجوائے کرے گی اولاد, تمہارے دوست تمہارے رشتے دار کر رہے, اور تم کو نیچے ایک ایک روپے کا, ایک ایک پیسے کا, ایک ایک پینی کا, ایک ایک پینی کا, پھر بول رہا ایک ایک پینی کا تم کو نیچے حساب دینا پڑے گا. اور انجوائے کون کر رہا؟ دوسرے لوگ. یہ میرا انویسٹمنٹ, پیسہ انویسٹمنٹ. یہ انلیس تم نے مسجدیں بنائی, انلیس تم نے امام برگاہ بنایا, انلیس تم نے یتیم خانے بنائے, اگر تم نے یہ کیا تو فائن. لیکن ایسے کتنے لوگ ہیں جو یتیم خانے بنا رہے, مسجدیں بنا رہے اور امام برگاہ بنا رہے؟ کتنے لوگ ہیں؟ یو کین کاؤنٹ آن یور فنگرز. ہمارا انویسٹمنٹ کیا ہے؟ بامبے میں یہ ایریا میں فلیٹ ہو, وہ فلیٹ ہو, وہ فلیٹ ہو, وہ فلیٹ ہو, یا اتنا شیئر مارکیٹ میں میرا شیئر ہو, گولڈ میں اتنا, ڈائمنڈس میں اتنا. ہم سمجھ رہے ہیں یہ انویسٹمنٹ ہماری تھنکنگ ہے. اسلام اس کو ایکسپٹ نہیں کرتا. اسلام یہ بول رہا ہے یہ تمہارا انویسٹمنٹ نہیں ہے, پیسہ انویسٹمنٹ نہیں ہے, تمہاری اولاد تمہاری انویسٹمنٹ. بیٹا اگر دیندار ہے, بیٹی دیندار ہے, دین یو, پھر میرے جملے غور سے سنو, دین یو ڈونٹ نیڈ ٹو وری, یو ڈونٹ نیڈ ٹو وری. اگر تمہاری بیٹی یا بیٹا دیندار نکل جائے, دین یو ڈونٹ نیڈ ٹو وری. تم مرو گے, وہ جو عمل کریں گے ثواب تمہیں ملے گا. جو عمل کرو گے, ایک ہزار واقعات ہے, مشہور واقعہ رسول کی زندگی کا, ہزاروں مرتبہ آپ نے سنا. دو منٹ کا اس لیے پڑھ, جسٹ ٹو منٹس, میری پوری بات کو واضح کرنے کے لیے, میری پوری پورا لیکچر کو کمپلیٹ کرنے کے لیے کنکلوڈ کر رہا. ویری ویری فیمس انسیڈنٹ اللہ کے رسول کی زندگی کا. میں نے ابھی کیا بولا؟ پیسہ انویسٹمنٹ نہیں ہے, تمہاری اولاد تمہاری انویسٹمنٹ ہے. اولاد کام کرے گی, فائدہ ماں باپ کو ہوگا. مشہور واقعہ کہ اللہ کا رسول اپنے کمپینینز کے ساتھ مدینہ منورہ, مشہور ہے اس لیے بہت شارٹ کر رہا, دو منٹ بس, مدینہ سٹی سے باہر جا رہا تھا, آؤٹ آف سٹی جا رہے. راستے میں ایک سیمیٹری آئی, گریو یارڈ. اللہ کے رسول نے دور سے کہا, دیکھو سیمیٹری کے اوپر سے ہم کو جانا ہے, اور رائٹ سائڈ کی جو ایک گریو ہے ادھر سے نہیں جانا, دور ہٹ کے چلو. اگر چلے بھی تو وہاں ٹھہرنا نہیں, تیز نکل جانا, سلو نہیں جانا. رائٹ سائڈ کی جو گریو ہے, وہ زمانے کے مسلمان, آج کا مسلمان تو نہیں تھا, سب نے کہا اوکے چلے گئے. آگے جانے کے بعد پوچھا, یا رسول اللہ آپ نے کیوں کہا کہ ٹھہرنا نہیں؟ کہا جو رائٹ سائڈ کی گریو ہے اس پہ عذاب ہو رہا, فشار خبر ہو رہا, اور اللہ کا حکم یہ ہے کہ میں وہاں ٹھہروں نہیں. اس لیے کہا رسول وما ارسلنا کا الا رحمت للعالمین, رحمت کا, عالمین کے لیے رحمت بن کر ہے. اگر رسول ٹھہر جائے تو رحمت آ جائے, اللہ کی مرضی نہیں تھی. مسلمانوں نے کہا ٹھیک ہے, عذاب ہو رہا تھا, آپ چلے گئے. جہاں بھی گئے تھے گھنٹہ دو گھنٹے کے بعد واپس آئے سرکار, ایک گھنٹے کی بھی روایت ہے, دو گھنٹے کی بھی روایت ہے, واپس آئے. پھر وہی راستے سے مسلمانوں نے کہا یا رسول اللہ تیز چلنا ہے نا, اس پہ گریب پہ عذاب ہو رہا. آپ نے کہا نہیں, اب تیز نہیں چلنا, اب جا کے ٹھہر جانا وہاں پہ. لوگوں نے کہا یا رسول اللہ ابھی آپ نے ایک گھنٹہ پہلے کہا تیز چلو, دوسرے گھنٹے میں کہہ رہے ہیں ٹھہر جاؤ. کہا اس وقت عذاب ہو رہا تھا اور اب اس پہ رحمت ہے. تو اس وقت مسلمانوں نے کہا اتنی جلدی, پلیز غور سے سنو, اتنی جلدی عذاب رکا کیسے, رحمت آئی کیسے؟ ابھی اتنا بڑا سخت عذاب ہو رہا اور اتنی جلدی رحمت آئی کیسے؟ یہ ہے اللہ کتنا مرسیفل ہے. دیکھو اللہ کو کوئی عذاب نازل کرتے ہوئے اس کو خوشی نہیں ہوتی, تکلیف ہوتی, وہ اتنا مرسیفل ہے, ستر ماؤں کی ممتا رکھتا ہے. اس نے کہا, لوگوں نے کہا یا رسول اللہ, پھر کہا ابھی اس پہ رحمت شروع ہو گئی, اب میں ٹھہروں گا اور رحمت آئے گی. مسلمانوں نے کہا کیسے اتنی جلدی چینج کیسے ہوا؟ اگر گرمی زبردست ہے تو بادل فوراً تو نہیں آتے, اٹ ٹیکس ٹائم. لیکن رسول سے کہا کہ اتنی جلدی رحمت کیسے آ گئی؟ کہا ابھی اس پہ عذاب ہو رہا تھا, اس پہ عذاب ہو رہا تھا. آج اس کا بیٹا 4 سال کا ہوا, جب بیٹا 2 سال کا یا 3 سال کا تھا یا مر گیا, اس وقت سے عذاب ہو رہا 1 سال سے اس کے گناہوں کی وجہ سے. وہ گناہ کیا ہے میں آج نہیں بتا سکتا, میرا ٹائم ہو گیا, 50 منٹ کی مجلس ہو گئی. کہا کہ میں عذاب نہیں بتا سکتا وہ گناہ کیا تھا. کہا 1 سال سے اس پہ عذاب ہو رہا تھا, اب رحمت آ گئی. تو لوگوں نے کہا کہ کیسے آ گئی, اتنی جلدی کیسے ہوا؟ का इसका बेटे ने आज 4 साल की जब उसके एज हुई, इसके बेटे ने आज पहली मर्तबा बिस्मिल्लाहिर्रहमानिर्रहीम कहा। फर्स्ट टाइम इसके बेटे की जबान से बिस्मिल्लाहिर्रहमानिर्रहीम निकला। तो अल्लाह ने कहा जिसका बेटा मुझे रहमान और रहीम बोले उसके बाप पे अजाब कैसे नाजिल कर। आपने गौर किया ये बात कि कितना मर्सीफुल है हमारा अल्लाह। सिर्फ रहमान और रहीम बेटे ने जब बोला, जब मां ने सिखाया, अगर दीनदार मां नहीं होती, फिर बोल रहा अगर रिलीजियस मदर नहीं होती तो बच्चे को बिस्मिल्ला नहीं सिखाती, गुड मॉर्निंग सिखाती। गुड मॉर्निंग सिखाना हराम नहीं है, जरूर सिखाओ, मैं मिसाल दे रहा। तो बच्चे को मां ने सिखाया इसलिए कि मां दीनदार थी। उसने सिर्फ नियत जब बिस्मिल्लाह रहमान रहीम बच्चे ने बोला तो जब बोलते वक्त उसके जहन में या उसकी मां के उसकी वाइफ के जहन में यह नहीं था कि अगर आज बोलेगा तो इसके बाप को फायदा होगा। इसने सिर्फ इसलिए कहा, इसलिए सिखाया कि रसूल ने कहा कि बच्चे को बिस्मिल्लाह रहमान रहीम सिखा, तो बच्चे ने बिस्मिल्लाह बोला, उसका फायदा क्या हुआ? मासूम बच्चे ने बोला, उसकी औलाद ने बोला, फायदा बाप को यह हुआ कि जो अजाब आ रहा था वो चला गया, अब उस पर रहमत आ गई। आप सोचो अगर दीनदार लड़की होगी, दीनदार तुम्हारी वाइफ होगी, या वाइस वर्सा दीनदार शौहर होगा, तो कुछ भी करो अगर औलाद को वो दीन सिखाएंगे, ट्रांसफर करेंगे, जिसकी वजह से तुमको स्टार्ट हो जाएगा तुम्हारा इन्वेस्टमेंट, तो बेहतरीन इन्वेस्टमेंट आज के जमाने का क्या है? तुम्हारी औलाद है। अगर औलाद दीनदार निकल जाए तो दोस्तों तुम्हारी दुनिया में भी तुम कामयाब है, आखिरत में भी तुम कामयाब। सलावत पढ़ ले मोहम्मद। बस मौला आबाद रखिए, मौला आबाद रखिए। अब ये बच्चे भी जो नारे हैदरी बोल रहे, पता नहीं इनके माँ बाप को कितना अजर मिल रहा होगा। एक लड़का हैदरी बोल रहा, पूरा मजमा या अली बोल रहा, सबका सवाब इनके माँ बाप को है, इसलिए कि इस बच्चे को उन्होंने नारे हैदरी सिखाया तो बच्चे ने बोला। अब इसका यह मतलब नहीं है कि सिर्फ पूरे मिलकर नारे हैदरी लगाओ, लगाने में कोई हर्ज नहीं है, मौला का नाम 24 घंटे लेते रहो। तो कितने पेरेंट्स ने बताया तो बोला ना, अगर पेरेंट्स नहीं बताते तो ये बच्चा बोलता ना रे हैदरी, कभी नहीं बोलता। पेरेंट्स के अब कल से इंशाल्लाह डिटेल में सुनना, फ्रॉम टुमारो इंशाल्लाह। 50 मिनट की मजलिस होगी, 52 मिनट्स हो गए, मुझे मजलिस खत्म करना है। दोस्तों करबला एक रिमाइंडर है हमारे लिए, ये सारी चीज़ों के लिए हमारे लिए रिमाइंडर करबला है, फ्रेशअप होने के लिए, रिफ्रेश होने के लिए, हमारे माइंड को, हमारे जहन को, हमारे खल्ब को रिफ्रेश करने के लिए ये मुहर्रम आया। कि तुम साल भर गुनाह बहुत कर लिए ना, सो रहे थे, जस्ट गेट अप। हुसैन का पैगाम यही है, वो गरीब इमाम कि जिसका जुमला है कि मैं वो गरीब हूँ जिसे रुला रुला के मारा गया। कितना इंतज़ार था मुहर्रम का कि मुहर्रम आए, मुहर्रम आए। हर घर में बॉम्बे में अजाखाने, हर घर में मिंबर सज गए, बड़े बड़े इमाम बारगाह सजा, पूरी दुनिया में, बॉम्बे में कितनी रौनक आ गई। इतना ख़तरनाक बारिश हो रही, लेकिन मोमिनीन उसी अंदाज से यहाँ पे आ रहे। मौला तुमको आबाद रखे। दोस्तों ये दुआ मैं नहीं दे रहा, ये दुआ वो हुसैन की माँ दे रही कि जिसने हुसैन को चक्कियों को पीस के पाला, यही कह रही कि मेरे बच्चे पे रोने वालों, अल्लाह तुमको आबाद रखे। 2 मुहर्रम की रात है, फातिमा का लाल करबला से करीब है, 28 रजब 60 हिजरी को चला था करबला के लिए। 28 रजब की जब एक रात आई थी, उससे पहले जब यजीद हाकिम बना तो उसने वली जो गवर्नर था मदीने का, उसको पैगाम भेजा कि हुसैन से बैयत ले लो वरना हुसैन के सर को ख़लम कर दो। अजीज़ो वलीद ने इमाम हुसैन को मैसेज किया कि आप दरबार में आइए। जब पैगाम दिया तो उस वक्त शहजादी ज़ैनब को मालूम हो गया कि हुसैन ये वलीद के दरबार में जा रहे। बीवी बहुत घबराई, कहा कि ऐसे भैया तुमको जाने नहीं दूंगी। अब्बास से कहा कि मेरे भैया के साथ साथ रहना। अली अकबर को उठाया, कासिम ओनो मोहम्मद को, سارے بنی ہاشم کے جوانوں نے گھیل لیا مولا حسین کو، سرکل میں لے کے ولید کے دربار تک پہنچے۔ جب دربار تک پہنچے اور اندر جانے کا موقع آیا تو اس وقت امام اندر جانے لگے اور عباس بھی، تو مولا حسین نے روک کے کہا، بھیا اس نے مجھے اکیلے بلایا، تم لوگ باہر ٹھہرو۔ تو عباس نے کہا، مولا اگر اندر ظالم کوئی آپ پہ ظلم کر دے، تو کہا گھبراؤ مت، اگر میری آواز بڑھ جائے تیز ہو جائے تو تم اندر آنا۔ امام اندر گئے، اندر جانے کے بعد ولید نے بڑی عزت کے ساتھ امام کو بٹھایا جو گورنر تھا مدینے کا، اور اس کے بازو مروان وہ ظالم بیٹھا ہوا تھا۔ امام سے اس نے کہا کہ یزید اس وقت حاکم بن گیا اور وہ یہ چاہتا ہے کہ آپ اس کی بیعت کریں۔ تو امام نے کہا، ایک جملے میں امام نے اس کو بتایا، غور سے سنا وہ جملہ، جب ان لوگوں نے ڈیمانڈ کیا کہ آپ یزید کی بیعت کریں، تو امام نے کیا کہا، یزید جیسے کی مجھ جیسا بیعت کرے گا؟ بتا دیا اس یزید جیسے کی، پورا خاندان اس کا بتا دیا، اور مجھ جیسا کہہ کر اپنا خاندان بتا دیا کہ مجھ جیسے کی، یزید جیسے کی مجھ جیسا بیعت کرے گا۔ یہ کہہ کر حسین اٹھے، اٹھے تو یہ ظالم مروان کہتا ہے کہ ولید اس سے اچھا موقع نہیں ہے، حسین کو یہیں روک لے اور یہیں پہ بیعت لے لے، اگر بیعت نہیں کرے تو حسین کے سر کو قلم کر دے۔ کیا وقت آ گیا تھا مدینے میں دوستو۔ جب یہ کہا تو امام حسین کی آواز تھوڑی اونچی ہو گئی کہ تیری مجال تو حسین کو روکے، بس آواز کا بڑا ہونا تھا۔ مولا عباس، علی اکبر، قاسم و محمد دارالعمارہ کا دروازہ کھول کے اندر آ گئے۔ عباس نے آ کے کہا، میرے آقا سے کس نے گستاخی کی؟ تلوار کے قبضے پہ ہاتھ پہنچا، حسین نے ہاتھ کو روک کے کہا کہ عباس تلوار نہیں نکالنا، میں یہی کہتا کہ مولا عباس آج خالی حسین کے لیے آواز بلند ہوئی تو آپ باہر آ گئے، ذرا کربلا میں آ کے دیکھو، کوئی حسین کو تلوار مار رہا تھا، کوئی تیر مار رہا تھا، کوئی نیزے مار رہا تھا، جس کے پاس کچھ نہیں تھا وہ حسین کو پتھر مار رہے تھے۔ مولا مولا آباد رکھے، مولا آباد رکھے، آپ کی آوازیں بلند ہو گئیں، اسی طرح پرسہ دینا ہے، اسی طرح پرسہ دینا ہے۔ مولا عباس کو لے کے حسین گھر آئے، آئے تو عجیب منظر دیکھا کہ شہزادی زینب گھر کے صحن خانہ میں ٹہل رہی پریشان، جیسی بہن نے بھائی کو دیکھا اپنے دونوں ہاتھ بھائی کے گلے میں ڈال دیا، کہا ماں جائے کیا ہوا؟ امام نے کہا کہ بہن اب سفر کی تیاری کرنا ہے۔ تو بی بی نے کہا کہ بھیا میں تمہارے ساتھ چلوں گی۔ حسین نے کہا، بہن پہلے عبداللہ ابن جعفر تیار جو بی بی کے شوہر تھے ان سے اجازت لے لو۔ عزیز و زینب اپنے گھر آئیں، عبداللہ اس وقت گھر میں نہیں تھے، اون و محمد گھر میں تھے۔ عبداللہ کچھ دیر کے بعد گھر میں آئے تو کہتے ہیں کہ میں نے آج تک علی کی بیٹی کو اتنا پریشان نہیں دیکھا تھا۔ جیسے ہی عبداللہ قریب آئے، زینب نے ہاتھوں کو جوڑ کے کہا، عبداللہ جب سے تم سے میری شادی ہوئی ہے علی کی بیٹی نے کچھ نہیں مانگا تم سے، کیا میں ایک چیز مانگ سکتی؟ عبداللہ کہتے ہیں میں رونے لگا، میں نے کہا بی بی آپ اس طرح نہیں، آپ حکم کریں۔ زینب نے کہا، عبداللہ تم نہیں نہیں کہنا، میں نے آج تک تم سے کچھ نہیں مانگا، کہا آپ ارشاد فرمائے حکم کریں۔ تو زینب نے کہا، عبداللہ میرا حسین مدینہ چھوڑ رہا ہے، عبداللہ مجھے اجازت دو کہ میں بھیا کے ساتھ جاؤں۔ تو عبداللہ نے روتے ہوئے کہا کہ بی بی یہ میری مجال کہ میں روکوں؟ ارے آپ بھی جائیے، بچوں کو بھی لے کر جائیے۔ بس دوستو وقت ہو آیا، 27 رجب کی رات آ گئی۔ 27 رجب کی رات جب آئی تو اس وقت بی بی زینب نے مولا حسین سے کہا کہ بھیا آج آخری رات ہے، میں نانا کو اور اماں کو سلام کرنا چاہتی۔ دوستو یہ آخری موقع تھا مدینے میں، جب پتہ چلا کہ زینب گھر سے باہر نکل رہی تو 18 بھائیوں نے گھیر لیا، سب سے سامنے سامنے عباس تلوار لے کر چل رہے تھے۔ آخری مرتبہ، لاسٹ ٹائم زینب بھائیوں کے ساتھ مدینے میں باہر نکلی، بی بی زینب بی بی ام کلثوم کو بھائیوں نے گھیرا، عباس سامنے سامنے چل رہے، سیدھا خبر رسول پہ گئی۔ زینب نے اپنے رخسارے کو خبر رسول پہ رکھا، کہا نانا آپ کی نواسی آئی ہے، نانا نانا میں وطن چھوڑی۔ حسین نے کہا، نانا خدا حافظ۔ وہاں سے یہ چھوٹا سا قافلہ ماں کی لحد پہ گیا، بی بی زہرا کی۔ جیسے ہی لحد پہ گیا، زینب نے اپنے آپ کو ماں کی لحد پہ گرا دیا، کہا اماں میں وطن چھوڑ کے جا رہی۔ हुसैन ने माँ के पैंती बैठ के कहा, अम्मा वादागा को जा रहा, जब भी पुकारूंगा मेरी मदद को जरूर आना। जब ये कहा तड़प के हुसैन रो रहे थे कि अम्मा खुदा हाफिज, उस वक्त एक आवाज आई जिसको मीर अनीस ने अपने मरसिए के बन में कहा, हर साल मैं ये मदीस में पढ़ता हूं। जब हुसैन ने कहा अम्मा खुदा हाफिज, तो खबरे फातिमा से एक आवाज थी जिसको मीर अनीस ने अपने मरसिए में कहा कि हां बुलाओ मेरा अब्बास दिलावर है किधर। आहिस्ता आहिस्ता नहीं रोना, तगल्लुब से नहीं रोना। दो मुहर्रम की रात है, दो मुहर्रम की रात है। मीर अनीस कहते हैं कि हां बुलाओ मेरा अब्बास दिलावर है किधर। अरे वो फिदा है मेरे बच्चे पे, मैं सदके उस पर। ये फातिमा कह रही, शिकम गैर से गो है पवो मेरा है पिसर। ये सदा सुन के बरादर को पुकारे सरवर के अभी रहवार को आगे न बढ़ाओ भाई, याद फरमाती हैं अम्मा इधर आओ भाई। आके अब्बास ने सर रख दिया पाई ने मजार, आई जहरा की सदा मैं तेरी गुर्बत के निसार। अपने प्यारों के बराबर मैं तुझे करती हूँ प्यार, बीबी कह रही अपने प्यारों के बराबर मैं तुझे करती हूँ प्यार, ध्यान भाई की हिफाजत कर रहे ऐ दिलदार। अरे कोई गुर्बत में इसे मान ना डाले बेटा, मेरा शब्बीर अब तेरे हवाले बेटा। कोई गुर्बत में इसे मान ना डाले बेटा, मेरा शब्बीर अब तेरे हवाले बेटा। ये अब्बास का किरदार था जो करबला में सामने आया। हुसैन वापस आए घर, आधी रात गुजरी, हुसैन ने जब सुबह नमुदार हुई 28 रजब की, तो इमाम ने फजर के बाद बीबियों से कहा कि जाके सुगरा को खुदा हाफिज कह दो। फातिमा सुगरा ये वो बच्ची है कि जिसके सामने पूरा घर खाली हो गया, वीरान हो गया। एक एक बीबी ने आके सुगरा को खुदा हाफिज कहा, रबाब ने आके सर पे हाथ फेरा, माँ से कुछ नहीं कहा सुगरा ने, अली अकबर ने आके बहन को सीने से लगाया, भाई से भी कुछ नहीं कहा, अब्बास ने सर पे हाथ फेरा, बीबी उम्मे कुलसूम ने आके सीने से लगाया। सुगरा खामोश बैठी हुई है, लेकिन जैसे ही बीबी जैनब हुजरे में गई, सुगरा ने जैनब को देखा, बीबी के दामन को पकड़ लिया। इसलिए कि सुगरा जानती है कि अगर जैनब सिफारिश करेगी हुसैन से तो जरूर साथ ले लेंगे। हाथों को जोड़ के कहा, फूफी अम्मा आप बाबा को बोलो कि मुझे अपने साथ ले लो। अजीज़ो ज़ैनब ने सुगरा का हाथ पकड़ा, हाथ पकड़ के जब हुसैन के हुजरे की तरफ चले, हुसैन ने दूर से यह मंजर देखा कि ज़ैनब सुगरा को लेके आ रही, तो हुसैन ने कहा कि बहन सुगरा की सिफारिश नहीं करना, बहन सुगरा की सिफारिश नहीं करना। तो ज़ैनब ने कहा, भैया बेटी पूछना चाहती है कि आप साथ लेके क्यों नहीं जाते। अजीजों अब तक सुगरा रो रही थी, ज़ैनब रो रही थी, अब हुसैन रोने लगे, कहने लगे बहन तुम जानती हो मेरी जो औलाद है कोई मेरे बाबा जैसी है, कोई मेरे नाना जैसी है, सुगरा की सूरत मेरी माँ फातिमा जैसी है, जब सर से चादर छीनी जाएगी हुसैन ये बर्दाश्त नहीं कर सकता कि जिसका चेहरा फातिमा जैसा हो उसके सर से चादर छीनी जाए, उसके पीठ पे ताजियाने मारे जाए। मौलाबाद रखे, मौलाबाद रखे, बस मजलिस खत्म कर दी मैंने, दो मिनट और मजलिस खत्म कर रहा। बस उसके बाद हुसैन ने हुक्म दिया कि काफिले बस अब सवारियां की जाए। रावी कहता है कि बैतुल शरफ के अतराब में खनातें घेरी गई, खनातें घिर गई। रावी कहता है कि एक अमारी आई, देखा कि एक बीबी बैतुल शरफ से बाहर आई। जैसी वो बीबी बाहर आई, अली अकबर आगे बढ़े और अपने जानू को तय किया, बाजूद को थामा और सवार किया, तो पता चला ये अली अकबर की माँ लैला सवार हो रही। उसके बाद रावी कहता है एक अमारी आई, अब जो बीबी आई तो उनकी गोद में चंद दिनों का एक बच्चा था, एक छोटी सी बच्ची थी जो हाथ पकड़ के चल रही थी। चौथा इमाम आगे बढ़ा, पता चला ये रबाब है कि जिसकी गोद में अली असगर है और सकीना है। फिर एक बीबी आई, खासिम आगे बढ़े, وہ پتا چلا یہ حسن کی بیوہ ام فروہ ہے. عزیزو ایک ایک بی بی سوار ہوئی, پھر وہ منزل آئی کہ اب جو بی بی آئی تو عباس بھی آگے بڑھے, علی اکبر بھی آگے بڑھے. پتا چلا یہ علی کی چھوٹی بیٹی ام کلثوم ہے جو سوار ہو رہی. بس دوستو جب سب سوار ہو گئی میں نے مجلس کو ختم کر دیا. اب اندازہ لگاؤ کہ اب ایک بی بی کو سوار ہونا تھا, ایک بی بی کو سوار ہونا تھا. حسین ایک منزل پہ بیٹھ کے یہ منظر کو دیکھ رہے تھے, عباس قریب آئے, آ کے آہستہ سے کان میں حسین سے کچھ کہا. حسین اٹھے, اماری کے قریب آ گئے, اماری کے قریب آ کے ٹھہر گئے. ادھر عباس بھی ہے, ادھر علی اکبر, خاصم اور محمد, سب نے اماریوں کو گھیرا. اب جو بی بی باہر آئی تو پتا چلا کہ حسین نے آگے بڑھ کے بازو کو تھاما, عباس نے اپنے زانو کو طے کیا, علی اکبر نے محمل کے پردے کو ہٹایا. آواز بلند ہوئی کہ علی کی بڑی بیٹی زینب سوار ہو رہی. یہ مدینے کی سواری تھی, وہ کربلا کی سواری. زینب نے تڑپ کے کہا تھا کہ عباس آ کے بہن کو سوار کرو, میرے بازو میں رسن بن گئی, میرے سر سے چادر چلی. پروردگار میری بی بی کے مصائب کا واسطہ ان آوازوں پہ رحمت کو نازل کر. پروردگار میری بی بی کے مصائب کا واسطہ ہماری یہ مجلس بی بی کی بارگاہ میں قبول ہو جائے. اللہ یہ مجلس ہم سب کے لیے بخشش کا سہارا بن جائے. اللہ ہماری نسلوں کی حفاظت کر, رزق کے دروازے کھول دے. پروردگار جو پریشان حال ان کے پریشانیوں کو دور کر دے. سیریا میں سیدانیوں کے روزوں کی حفاظت فرما. جنت البخی, جنت المولا, جناب حمزہ اور اہل بیت کی خبروں پہ سایہ کر دے. مقامات مقدسہ کی حفاظت فرما, عزاداری کی حفاظت فرما, رزق کے دروازے کھول دے. ہمارے سارے مرحومین کے درجات کو بلند فرما. زمانے کے امام کو سلامت رکھ, ان کے صدقے میں سارے مولا کے چاہنے والوں کو سلامت رکھ. امام کے ظہور میں تعجیل فرما, ہم سب کو امام کے ناصروں میں شمار فرما. ایک سورہ فاتحہ ڈاکٹر اختر حسن رضوی کے والدین, ان کے دونوں بیٹے, ان کے اہل خاندان کے لیے.